الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم وبارك وسلم تسليما كثيرا. أما بعد، قرآن کریم نے جس آیت کریمہ میں غیبت کی ممانعت فرمائی ہے وہ سورہ حجرات کی آیت ہے، ولا یغتب بعضکم بعضا. اور اس سے پہلے ایک اور حکم بیان فرمایا گیا کہ یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن ان بعض الظن اثم ولا تجسسوا. پھر فرمایا گیا ولا یغتب بعضکم بعضا. تو غیبت کی حرمت بیان کرنے سے پہلے اللہ تبارک و تعالیٰ نے دو اور باتوں کی ممانعت فرمائی، اور اسی کا بیان حضرت والا نے یہاں پر بدگمانی اور تجسس کے عنوان سے کیا ہے. فرمایا کہ یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن، بہت سے جو گمان تم قائم کر لیتے ہو ان سے بچو. ان بعض الظن اثم، یقین رکھو کہ کچھ گمان ایسے ہوتے ہیں جو گناہ ہیں. ان گمانوں کو دل میں پیدا کرنا، ان کو بٹھا لینا، ان پر کوئی اقدام کر لینا، یہ گناہ ہے. ولا تجسسوا، اور دوسرے لوگوں کی تجسس میں نہ پڑو کہ دوسرا کیا کر رہا ہے، دوسرے کے کیا حالات ہیں، اس کی تفتیش میں پڑنے کی فکر نہ کرو. تو دو چیزیں ہیں جو یہاں پر غیبت کے پہلے بات، کیونکہ غیبت جو ہوتی ہے وہ ان پر عام طور سے ان دو چیزوں پر مرتب ہوتی ہے. پہلے دل میں بدگمانی آتی ہے، اس بدگمانی کے نتیجے میں تجسس میں پڑتا ہے آدمی، تجسس کے نتیجے میں کسی کی برائی اگر کچھ سامنے آ گئی، کچی پکی جیسی بھی ہے، تو اس کو پھر لوگوں کے سامنے بیان کرتا ہے، غیبت ہو جاتی ہے. تو اس واسطے بدگمانی کا بھی سد باب ضروری ہے. نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے کہ ظنوا بالمؤمنین خیرا، مسلمانوں سے گمان اچھا کرو. جب تک ایک مسلمان مومن ہے تو جب تک اس کے خلاف کوئی بات پکے طور پر شرعی طور پر ثابت نہ ہو جائے اس وقت تک اس کو اچھا ہی سمجھو، بہتر سمجھو، گمان یہی کرو کہ وہ اچھا ہے. یہ ایسا اصول ہے کہ اگر اس پر عمل نہ کیا جائے تو زندگی اجیرن ہو جائے. اس لیے جب بازار سے گوشت آپ خرید کے لاتے ہو تو اگر یہ گمان نہ کیا جائے کہ یہ جس نے بھی کیا تھا مسلمان نے کیا تھا تو بسم اللہ پڑھ کے صحیح طریقے سے حلال کیا ہوگا، اگر یہ گمان اس کے ساتھ اچھا گمان نہ کرے और तकलीफ में पड़ जाए कि भाई पता नहीं ये गोश्त हलाल है कि हराम है, ये जाके तकलीफ करे, ये दुकानदार से पूछे तू कहाँ से लाया था गोश्त, और फिर जाके वहाँ तकलीफ करे कि जहाँ से लाया था वहाँ उसने कौन से कसाब खाने से लिया था और वहाँ किसने इसको दबा किया था, उसके घर जाके तकलीफ करने पर लग जाओ कि ये बिस्मिल्लाह तुझे पड़ी थी कि नहीं पड़ी थी, और नहीं पूरी कटी थी कि नहीं कटी थी, ये सारी तकलीफ में अगर पढ़ने लगो तो जिंदगी अजीर्ण हो जाए। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस गुलू का इस तकलीफ में पढ़ने का हुक्म नहीं दिया। हदीस में आता है हज़रत आयशा सिद्दीका रज़ी अल्लाह ताला अन्हा ने रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि या रसूलल्लाह बालोकात कुछ नौ मुस्लिम होते हैं जो हमारे पास गोश्त ले आते हैं, नौ मुस्लिम है और हमें पता नहीं कि पता नहीं उन्होंने गोश्त दबा करते वक्त अल्लाह का नाम लिया था या नहीं लिया था, तो क्या हम उसको खाएं कि ना खाएं। तो आपने फरमाया बिस्मिल्लाह पढ़ो और खा लो, क्योंकि वो मोमिन है, मुसलमान है, और हुक्म यह है कि ज़ुन्नू बिल मोमिनीन खैरा, मुसलमानों के साथ अच्छा गुमान करो। इस वास्ते उस तकलीफ में तुम्हें पढ़ने की जरूरत नहीं है, बल्कि बिस्मिल्लाह पढ़ के खा लो, बिस्मिल्लाह पढ़ यह हुक्म दिया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। अगर ये ना हो तो मैं कह रहा हूं जिंदगी अजीर्ण हो जाए। ये रोटी खा रहे हो, ये गंदुम कहां से आया था, हलाल तरीके से जिससे मैंने लिया आटा उसने हलाल तरीके से खरीदा था या हराम तरीके से खरीदा था, बैस सही हुई थी या बातिल हुई थी या बातिल हुई थी, इस तकलीफ में अगर पड़ जाए तो कोई काम दुनिया में किया नहीं जा सकता। लिहाजा सारी जिंदगी का दारो मदार जो है खुशगुमानी पर है कि दूसरे के साथ अच्छा गुमान रखो, अच्छा गुमान रखोगे तो तुम्हारी जिंदगी ठीक होगी, और अगर बदगुमानी शुरू कर दी तो सारा खेल ही खराब हो जाएगा, सारी जिंदगी का अजीर्ण हो जाएगी, दूभर हो जाएगी। इतना बड़ा उसूल बयान करना, ज़ुल्लु बिल मोमिनीन खैरा, मुसलमानों के साथ भलाई का गुमान करो, ये फर्ज है एक मुसलमान के लिए। जब यह हुक्म है तो हक्कल इम्कान अगर फर्ज करो किसी मुसलमान का कोई अमल आपको बुरा लग रहा है देखने में, तो हक्कल इम्कान कोशिश करो कि उसको किसी बेहतर महमिल पर मकबूल करो, हक्कल इम्कान उसको किसी बेहतर तौजीह कर लो कि शायद ऐसा हुआ हो जो इसने ये बात कह दिया। तो ये गुमान जो है अच्छा करने की कोशिश करो। अल्लाह तबारक व तआला जब इसके तौफीक अता फरमाते हैं तो अच्छे अच्छे बात बिल्कुल सामने की बातें होती हैं जो गलत होती हैं, लेकिन अल्लाह के बंदे उसकी भी दिल में एक तौजीह निकाल लेते हैं कि शायद ऐसा हुआ, हमें क्या जरूरत है इसकी बुराई बयान करने की, शायद उसने किसी ने इस मकसद से किया हो, कुछ अच्छा मकसद हो उसका, कोई अच्छी बात पे नजर हो। मैंने अपने शेख से सुना हजरत आरिफ कद्दसल्लाहु तआला सिर्रहु से, या हजरत हकीम उल उम्मत माना थानवी कद्दसल्लाहु तआला सिर्रहु के सामने जिक्र आया मौलाना अहमद रजा खान साहब बरेलवी का, और उनका उन्होंने फतवे लगा रखे थे हमारे सारे बुजुर्गों के खिलाफ कुफर के फतवे, कुफर के फतवे लगा रखे। तो किसी ने मौलाना अहमद रजा खान साहब का जिक्र किया, अव्वल तो बगैर कुछ अलकाब व आदाब के वैसे ही जिक्र कर दिया, नाम जैसा एक आलिम का नाम लेना चाहिए उस तरह नहीं लिया, और दूसरी तरफ उनकी कुछ बुराई बयान की कि उन्होंने ऐसे कुबर के बदले लगा। तो हजरत ने उनको मुतनब्बे फरमाया, कहा कि भाई इस तरह बेइज्जती से नाम लेना किसी आलिम का दुरुस्त नहीं। एहतराम से नाम लो। और जहां तक ताल्लुक है कि हमें उन्होंने काफिर करार दिया, हमें हमारे पर कुफर के फतवे लगाए, तो भाई हम तो उस पर मामूल करते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में उनके ऊपर गलबे हाल तारी हो गया। इतना गलबे हाल तारी हो गया कि हम जैसे लोग काफी नजर आने लगे। और गलबे हाल जो होता है, गलबे हाल के माने है कि किसी खास कोई खास जज्बा किसी आदमी पर इतना ज्यादा मुसल्लत हो जाए कि जिसकी बिना पर वो अपने होश व हवास से भी निकल जाए, उसमें वो माक्सरन मादूर होता है। अगर हम भी इस पर मामूल कर लेते हैं कि शायद हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का इतना तसल्लुस, इतना गलबा हाल हो गया कि हम जैसे लोग काफी ध्यान रखें। अब बताओ, जो सब कुफर का फतवा दे रहा है, जिसने एक मुहिम चलाई हुई है हजरत के खिलाफ, हजरत के बुजुर्गों के खिलाफ, उसके बारे में भी तरदीब तो पूरी की, इल्मी तरदीब पूरी तरह की, कि जो गलत बात उन्होंने कही थी उस गलत बात की पूरी तरदीब की, ताकि हक की वजाहत हो और हक और बातिल में इल्तिबास ना हो, हक की पूरी वजाहत। लेकिन हक की वजाहत करने के साथ साथ कोई कलिमा ऐसा नहीं निकला कि जो गीबत की हदूद में आ जाए, बदगुमानी की हदूद में आ जाए। ये हजरत का, हमारे हजरत का वाक्य मैंने अपने शेख से सुना है, तारीफ से सुना, अल्लाह ताला दोनों के दर्जात को रखा। तो जब अल्लाह तबारक व ताला अब आखिरत की फिक्र अता फरमाते हैं, अपनी बारगाह में हाजिरी का एहसास अता फरमाते हैं, तो इंसान ऐसा नहीं कि मुंह से मुंह में जो भी आया बोल गया, दिल में जो ख्याल आया उसको बराबर कर लिया। उसके यहां तराजू लगी हुई होती है, तराजू लगी हुई होती है कि कौन सा कलिमा जो है वो, जो कलिमा निकले वो जैसा जुड़ा हुआ, उसमें ना बदगुमानी का शायबा हो ना गीबत का शायबा हो, खुली हुई बात कहता है। मैंने अपने वाले निवालिद रसूलुल्लाह ताला सुन रहा हूं से सुना, ताल्लुक देवबंद के जो मुफ्ती आजम थे हजरत मुफ्ती अलीदुर रहमान साहब रहमतुल्लाह अलैह, जिनके फतावा 10 जिल्दों में छपे हैं, बहुत थोड़ा सा हिस्सा उनके फतावा का 10 जिल्दों में आया है, बहुत थोड़ा सा, अभी बहुत बाकी है। मेरे वालिद वालिद रहमतुल्लाह अलैह के उस्ताद थे, तो वो फरमाते हैं वालिद साहब ने मैंने सुना कि आम मामूल ये था कि किसी शख्स ने कोई गलत बात कही हजरत के सामने, हजरत साहब ने, तो आम मामूल देख तबीयत सानिया बन गई थी कि उसका कोई ना कोई महमिल तलाश करके, कोई ना कोई इसकी तौजीह तलाश करके, गोया आपका मतलब ये होगा शायद, गोया आपका मतलब शायद ये होगा, उसका कोई ऐसी तोजह करार दे देकर और उसको गोया आपको शायद ये मतलब हो। हजरत साहब ने बताया कि इस वक्त में मैंने हजरत को बहुत ही मुमताज पाया कि कभी किसी की बात बराह रास्त रद्द करने का मामूल नहीं था, उसको थोड़ा सा कोई महमूल पर महमूल करके ये कह देते। तो बदगुमानी तो पूजा हर एक इंसान के साथ खुद कमाने की हद तक, ये है हुक्म, इन्नाजतनिबू कसीरन मिन अज़्ज़न, नस कतई है ये कुरान करीम की, यह कोई किसी का इस्तिंबात इत्तेहाद नहीं है, नस है कुरान करीम की वाज़ह के इज्तनिबू कसीरन मिन अज़्ज़न इन्ना बाज़्ज़न्न किस्म। अलबत्ता ये जरा समझ लें हजरत की बात, अब हजरत थोड़ी सी उसकी तशरीह फरमाते हैं, फरमाते बदगुमानी तकब्बुर से पैदा होती है, क्योंकि आदमी अपने को बड़ा समझता है, दूसरे को छोटा समझता है, दूसरे की हकारत होती है, लिहाजा दूसरे का कोई काम अच्छा लगता ही, दूसरे का जरा भी कोई बात होगी तो उसको बदगुमानी उसमें लाकर उसको गलत माना पहनाने पर उसका नफ्स उसको मजबूर कर देगा, तो तकब्बुर से पैदा होती है। लेकिन आगे फरमाते हैं मजमूम बदगुमानी वो है जो खुद लाई जाए, बाकी जो वसवसा खुद आ जाए वो मजमूम बदगुमानी नहीं जब तक उस पर अमल ना हो। अब ये बात समझ लें कि बसा बार औकात ऐसा होता है, यानी बदगुमानी के अंदर भी इफरात तफरीत में लोग मुबतला रहते हैं, बार औकात ऐसा होता है किसी शख्स के बारे में बे इख्तियार दिल में कोई ख्याल आ गया, अपनी तरफ से कोई इख्तियार नहीं था, दिल में ख्याल आ गया शायद उसने जो काम किया हो इस वजह से किया हो, मतलब तो बे इख्तियार जो ख्याल आ जाए अल्लाह तबारक व तआला की तरफ से उसकी पकड़ नहीं होती, उस पर मुआखज़ा नहीं, उस पर गिरफ्त नहीं। अलबत्ता एक तो ये कि आप अपने इख्तियार से सोच कर किसी के खिलाफ दिल में ख्यालात पैदा करो, खिचड़ी पकाओ, इसलिए मना है। दूसरे उस पे इख्तियार ख्याल जो आया था उस पर अमल करके कोई इकदाम कर लेना, ये मना है। इसको मिसाल से समझ लीजिए, आपकी कोई चीज गुम हो गई, गायब हो गई, अब दिल में मुख्तलिफ किस्म के ख्याल, शायद उसने ले ली उठा ली हो, शायद उसने उठा ली हो, शायद उसने चोरी कर ली हो, बनाने कर ली हो, ये ख्याल आते हैं। ये जो ख्याल आ रहे हैं बे इख्तियार आ रहे हैं, बे इख्तियार आ रहे हैं, तो इन पर कोई मुआखज़ा नहीं, इन पर कोई गिरफ्त नहीं। एक शख्स को आपने माज़ल्ला किसी को देखा सिनेमा था, उससे निकल रहा है, तो मैंने दिल में ख्याल आया था अच्छा ये तो अच्छा खासा बड़ा चंगा आदमी था, ये सिनेमा में कहां जा रही, तो ये बेख्तियार ख्याल आया, तो कोई इसमें हालांकि हो सकता है किसी और मकसद में बिठाया गया हो, उसके महमिल ये भी हो सकता है कि कोई जरूरत में छा गई, कुछ जिसकी वजह से कुछ कोई मिलने वाला था ले गया, कुछ कर गया, जरूरी किसी ने वो देखने ही गया, तो लेकिन दिल में ख्याल आएगा जाहिर है बेख्तियार आएगा, इस पर कोई मुआवजा नहीं, कोई पकड़ नहीं, कोई गिरफ्त नहीं, इंशाल्लाह समझा। गिरफ्त कब होगी जब आप ये बात दूसरों के सामने बयान करोगे कि ऐसी वो तो सिनेमा देखता है, मैंने खुद देखा उनके सिनेमा में, आपने वो बात दूसरों के सामने बयान कर दी और बयान भी इस तरह कर दी कि देखा तो फिर इतना है कि उसके बाद देखा था, अब बना मैंने खुद देखा सिनेमा में, वो देखता है, उसे खुद नतीजा निकाला और नतीजा निकाल के लोगों के सामने इस तरह बयान करते हैं, ये है गुनाह बराबर। कोई चीज आपकी गुम हो गई, आदमी खुद से सोचता कि भाई क्या हो सकता है, कौन हो सकता है जिसने उठाई हो, कौन, ये ख्याल खुद भी जा रहा है इसका, लेकिन अगर वो लाने इस हद तक है इम्कान की हद तक, महज एहतमाल की हद तक, शायद उसने ले ली, शायद उसने ले ली, शायद उसने ले ली, ये ख्याल आता है, तो इसमें इंशाल्लाह मुआखज़ा नहीं। लेकिन जिसके बारे में ख्याल पैदा हुआ कि इसने शायद चोरी कर ली हो, इसने शायद उठा ली हो, जब तक उसके ऊपर शरई सबूत मुहैया ना हो जाए उस वक्त तक उस पर यकीन करना हराम, उस पर यकीन कर लेना कि भाई वाकई उसने ये नाजायज और हराम, तो खुलासा क्या निकला خلاصہ یہ نکلا کہ ایک تو بے اختیار جو خیال آ جائے وہ منع نہیں، نو تو بس گناہ ہے ان شاء اللہ. البتہ اس بے اختیار جو خیال آیا ہے اس کو اب دل میں بٹھا کر اس کے اوپر یقین کر لینا یا اس کی بنیاد پر کوئی اقدام کر لینا بغیر ثبوت کے، یہ ہے حرام. یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن ان بعض الظن اثم. اس میں ان بعض الظن اثم قرآن پر ہے کہ کچھ گناہ ایسے ہیں جو کچھ گمان ایسے ہیں جو گناہ ہوتے ہیں. تو اپنے دل میں اس کو بٹھا کر اس کے اوپر کوئی اقدام نہ کرو، یہ حکم دیا گیا ہے. البتہ بعض لوگ اس کا مطلب یہ سمجھ لیتے ہیں کہ جیسے میں نے کہا کہ افراد و تفرید مبتلا ہے، کہ جیسے میں نے ابھی مثال دی تھی چوری کرنے کی کہ چوری ہو گئی تو اب اس میں آدمی خیال بھی نہ دوڑائے، احتمالات کا بھی جائزہ نہ لے. یہ مطلب نہیں، احتمالات کی حد تک اگر آدمی نظر دوڑا رہا ہے تو خیال کر رہا ہے تو انشاءاللہ وہ اس میں داخل نہیں ہے. البتہ اس کا مقصد صرف اتنا ہوتا ہے کہ اس کے ذریعے تحقیق اور تفتیش کا ایک راستے کی طرف رہنمائی ہو جاتی ہے، لیکن عمل اسی وقت ہوگا جبکہ واقعتاً کوئی ثبوت ہو جائے، اس کے بغیر نہیں. تو بھائی پہلی بات تو یہ ہے، اللہ تبارک و تعالیٰ اپنی رحمت میں ہمیں اس کی توفیق عطا فرمائے کہ ہر مسلمان سے حد الامکان نیک گمان رکھو، نیک گمان رکھو. اور دوسری طرف یہ بھی حکم دیا گیا ہے کہ اتقوا مواضع التهم، یعنی جو مسلمان ہے وہ کوئی ایسا طریقہ اختیار نہ کرے جس سے دوسرے کے دل میں خامخواہ بدگمانی پیدا ہو جائے. ایسا کام بھی نہیں کرنا چاہیے. ابھی جیسے میں نے مثال دی تھی نا، سنیما کے پاس کھڑے ہو کے پڑا ہوا مل گیا آپ نے، تو جس طرح ہمیں جو حکم ہے کہ محض قریب دیکھ کر یہ فیصلہ نہ کر لو کہ باقی سنیما دیکھنے گیا ہوگا، ہو سکتا ہے کوئی اور کام نہیں ہو. اسی طرح اس کو یہ حکم ہے کہ بلا وجہ تو اپنے آپ کو اس جگہ پر لے کیوں گیا جہاں لوگوں کے دل میں یہ بدگمانی پیدا ہو. اگرچہ کوئی اور مقصد ہو، مثلا کوئی آدمی جو ہے وہ کسی سے دفاقت ملنے کے لیے ضرورت پیش آ گئی وہاں چلا گیا، یا اور کوئی جائز مقصد تھا جس کی وجہ سے چلا گیا، لیکن حد تک امکان جاتے ہی کیوں ہو، اس کے بعد وہاں نظر ہی کیوں آ رہے ہو کہ دوسروں کے دل میں بدگمانی پیدا ہو. تو اپنے آپ کو تہمت کی جگہوں سے، بدگمانی کی جگہوں سے بچانا بھی مومن کا کام ہے. اتقوا مواضع التهم. حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم اعتکاف میں بیٹھے ہوئے تھے اور ام المؤمنین صفیہ رضی اللہ تعالیٰ عنہا آپ سے ملنے کے لیے آپ کے اعتکاف کی جگہ پر حاضر ہوئی. رات کا وقت تھا، کچھ دیر باتیں کی، اس کے بعد جب جانے لگی تو حضرت نبی کریم صلی اللہ علیہ وسلم ان کو چھوڑنے کے لیے دروازے تک تشریف لے گئے پہنچانے کے لیے. تو اب وہاں رات کا اندھیرا ہے، مسجد ہے اور کوئی اور دوسرے والا ہے نہیں. تو حضور اکرم صلی اللہ علیہ وسلم جا رہے ہیں خاتون کے ساتھ، تو اتنے میں ایک انصاری صحابی گزرے دو، تو آپ نے ان کو گزرتے فرمایا مجھے ٹھہرنا بھائی ذرا، روکا اور فرمایا یہ میرے ساتھ جو ہے صفیہ ہے، ان میری اہلیہ ہے. کیا مطلب؟ کہ کہیں تمہارے دل میں کوئی اور ایسا خیال نہ گزر جائے کہ یہ غیر عورت کیسے جا رہی ہے نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ. تو اس خیال کو کرنے کے لیے باقاعدہ ان کو روک کر فرمایا کہ یہ سبھی ہے. وہ بھی صحابہ بھی سبحان اللہ یا رسول اللہ، آپ نے کیسے یہ گمان فرما لیا کہ ہمارے دل میں کوئی بدگمانی پیدا ہو سکتی ہے؟ لیکن آپ نے فرمایا کہ ان شیطان ادری میں انسانی مجرا دم، شیطان جو ہے وہ انسان کے رگوں میں شرائط کیے ہوئے ہوتا ہے، جو کسی وقت بھی کوئی غلط بات دل میں پیدا کر دے، کچھ بہین نہیں. لہٰذا حتی الامکان اگر آدمی اپنے آپ کو دوموں سے بچا سکتا ہے تو بچائے. تو ایسا موقع نہ آنے دے کہ جس سے تہمت یور گمانی دوسروں کے لیے، یہ تو انسان کا حکم ہے. اور دوسری طرف لوگوں کا حکم یہ ہے کہ بھائی بلا وجہ گمانی میں نہ پڑو، حتی الامکان کوشش کرو کہ دوسروں کے ساتھ اچھا گمان کیا جائے، بلا وجہ بدگمانی نہ ہو. بعض مواقع ایسے آتے ہیں کہ جہاں کسی حاکم کو، کسی بڑے کو دوسروں کی اصلاح کے لیے احتمالات پر غور کرنا پڑتا ہے تو وہ اس میں بدگمانی میں داخل نہیں ہے جب تک کہ بغیر ثبوت کے کوئی اقدام نہ کیے. یہ ہے خلاصہ جو حضرت بیان فرمائے. فرمایا بدگمانی تکبر سے پیدا ہوتی ہے، مضموم بدگمانی وہ ہے جو خود لائی جائے، باقی جو وسوسہ خود آئے وہ مضموم بدگمانی نہیں جب تک اس پر عمل نہ ہو. اور عمل کی صورت یہ ہے کہ یا تو دل سے اس پر اعتقاد جازم کر لے، یعنی اس کو دل سے بالکل پکا یقین کر لے کہ جو بات میں جو گمان مجھے پیدا ہوا ہے وہ بالکل صحیح ہے، 100% ہو رہا ہے، اس میں کوئی کمی نہیں، یا زبان سے کسی کے سامنے اس کا تذکرہ کر دے، وہی ضرورت ہو گئی. بات تو ابھی پکی تھی نہیں، یقینی نہیں تھی، میں گمان تھا اور اس کے گمان کی بنیاد پر آپ نے آ بات آگے چلتی کر دی تو یہ بھی حرام ہو گیا. جب تک وسوسے پر عمل نہ ہو اس وقت تک نہ اس پر نہ مواخذہ ہے نہ وہ موزے ہے. آگے فرمایا کہ جب کسی سے بدگمانی پیدا ہو تو سمجھ لو کہ اس کا منشا کبر ہے، اپنا کبر. لہذا اس کا علاج یہ ہے کہ اپنے عیوب کو پیش نظر کر دیا، اپنے عیوب کو دیکھو تو اس کے نتیجے میں انشاءاللہ وہ بدگمانی ظاہر ہو. جو اصل بات فرما رہے ہیں وہ یہ کہ بدگمانیاں در حقیقت پیدا ہوتی ہیں تکبر کی وجہ سے. آدمی سمجھتا ہے کہ میں تو بالکل پاک صاف ہوں، میں تو بڑا افضل اعلی مخلوق ہوں میں، اور دوسرے جو ہیں ایسے ہی. تو اگر کسی کی کوئی بات دیکھی اور اس کا گمان غلط پیدا کر لیا، یہ سوچ نے پیدا کر لیا کہ میں اپنے آپ کو بڑا سمجھ رہا ہوں، اپنے عیوب سے بے خبر، لہذا دوسرے کی بات جو ابھی پکے طور پر ثابت بھی نہیں، محض گمان ہی گمان ہے، اس کو لیے بیٹھا ہے اور اپنا عیوب سے بہتر. ساری بات اصل میں حضرت نے پتہ نہیں کتنے مقامات پہ بات فرمائی ہے، اور بالکل حقیقت کہ انسان کو اپنے عیوب کی فکر جب نہیں ہوتی تو ساری دنیا کے عیوب ظاہر کرنے پڑتے. ساری دنیا کے عیوب ظاہر کرتا پھرتا ہے اور اس کے بارے میں گمان قائم کرتا پھرتا ہے، اس کی تحقیق کرتا پھرتا ہے، اس کی غیبتیں کرتا پھرتا ہے. جس دن اللہ تبارک و تعالیٰ یہ فکر عطا فرماتے ہیں کہ میرے اندر کیا عیب ہے، اس دن انشاءاللہ دوسروں کے عیوب نظر نہیں آئیں گے، सारे योग अपने ही नजर आए। फिर जो अपनी बुराई से बेखबर रहे औरों के ढोल से है वो हुनर, बड़ी अपनी बुराई पर जो नजर तो निगाह में कोई बुरा न रहा। सारी खराबी यह है कि अपने अयोग की फिक्र नहीं। जिस आदमी के अपने पेट में दर्द हो रहा वो दूसरे के नजर जुकाम को क्या देखेगा, वो तो ये चाहेगा कि किसी तरह मेरा पेट का दर्द दूर हो जाए। लेकिन जिसको पता ही नहीं बेचारे को कि उसके उसके जिसमें कैंसर परवरिश पा रहा है अल्लाह बिल्ला है, और वो दूसरों के बीमारियों को नजले को जुकाम को बुखार को देखकर बन रहा है। अपनी बुराई पर जब नजर पड़ेगी, अपने अयोग जब नजर आएंगे, तो फिर इंशाल्लाह के लिए बदगुमानी भी पैदा नहीं होगी। लिहाजा असल बात यह है कि अपने अयोग को पेश नजर करें, ये देखें कि मैं कितने पानी में हूं, मैं किस शुमार किदार में हूं, मेरा अमल क्या है, उसकी तरफ देखें अपने अयोग को। देखो अल्लाह तबारक अयोग को देखने का तरीका क्या है। अल्लाह तबारक वाले ने 5 किस्म के हमको आकाम अदा फरमाए। एक अकायद से मुतालिक है, इबादात से मुतालिक है, मामलात से मुतालिक है, अखलाक से मुतालिक है, मुआशरत से मुतालिक है। अकायद, इबादात, मामलात, मुआशरत, अखलाक, जो 5 कदम के हैं जो अकाम निकालने का पर्व है। तो वैसे तो बने ही सब चलता मैं क्या है वो भाई, मैं ठीक ठाक काम कर रहा हूं सुबह से शाम तक, कोई ऐप वगैरह नहीं आता। लेकिन जरा इस तरह ज्यादा लेके देखो, क्या अकीदे ठीक है मेरे, उसमें कोई गड़बड़ तो नहीं है ना तुझे अकीदे के अंदर? आमतौर पर मोमिन के अकीदे में क्या गड़बड़ हो। लेकिन फिर देखो इबादत, नमाज पढ़ता हूं 5 वक्त, मस्जिद में पढ़ता हूँ, जमात में पढ़ता हूँ, सब अव्वल में हाजिर होता हूँ, सब रेगुलर पढ़ता हूँ, करता हूँ कि नहीं करता, और अगर करता हूँ तो नमाज में कितना खुशू है, दिल लगा के पढ़ता हूँ, अल्लाह ताला को सामने हाजिर नाजिर देख कर समझ कर पढ़ता हूँ, या वैसे ही टूटल में आया कर रहा हूँ। ये देखो गौर करो, तो जहां जब इस मैयार पर देखोगे तो कदम कदम पर ऐब नजर आएंगे अपने, कदम कदम पर अपने नकायत नजर आएंगे। रोजे पर आ जाओ, ज़कात पे आ जाओ, हज पे आ जाओ, इन इबादतें जो हमारे दिन में पड़ाए हैं इनके अंदर क्या, किस तरह कर रहे हैं, क्या कमी हो रही है, मामलात व्यवस्था के कहां जायज कहां नाजायज, कितनी एहतियात है इन व्यवस्था के मामला करने में, कितनी नहीं है इसका जाहिर नहीं किया। अखलाक, किसी से हसद है, बुग्ध है, तकब्बुर है, रिया है, दूसरों के साथ पेश आने में क्या मामला है, मानसर, ये सब इस मुकदर से जायजा लेकर देखो तो कदम कदम पर अयूब नजर आएंगे। और जब अयूब नजर आएंगे अपने, तो इंशाल्लाह दूसरों के अयूब की तरफ निगाह उठने कम से कम कम हो जाएगी, बंद ना हो तो कम से कम कम हो जाएगी। तो ये हजरत ने तरीका बताया है कि जब किसी से बदगुमानी पैदा हो, जिसका मंशा किब्र है, तो अपने अयूब को पेश नजर कर लिया करो। تجسس اور غیبت کا علاج یہ ہے کہ تواضع اختیار کرو، تکبر کو دل سے نکالو، اور جب تک اصلی مرض ظاہر ہو اس وقت تک غیبت کا فوری علاج یہ کرو کہ فکر و تأمل سے کام لو اور کوتاہی پر جرمانہ مقرر کرو، اور وسوسہ بدگمانی کے وقت توبہ کو ذکر اللہ توجہ کو ذکر اللہ ہمارے کی طرف مناسب کرو۔ ये जो बताया तो बेख्तियार जो ख्याल आ रहा है बदगुमानी बेख्तियार जो पैदा होगी, अगर से वो गुनाह नहीं, लेकिन अगर उसको ज्यादा बिठा लिया ना दिल में तो वो किसी न किसी वक्त गुनाह की तरफ ले जाएगी। इसलिए फरमाया कि जब इस किस्म का बेख्तियार ख्याल आए तब भी अपने आप को अल्लाह जलालहू के जिक्र की तरफ मुतवज्जे कर लो, तब भी इस्तग़फ़ार कर लो और अल्लाह ताला से रुजू करके मांगो कि अल्लाह मुझे नाजायज बदगुमानी से बचाइए, तो ताकि ये जो बेख्तियार ख्याल आए ये भी किसी वक्त आगे बढ़कर गुनाह में तब्दील ना हो जाए। اللہ تبارک و تعالیٰ ہم سب کو رب العالمین سب کو فرمائے کہ توفیق عطا فرمائے۔ اللہ صلی علی سیدنا مولانا محمد و علی محمد كما صلیت علی ابراہیم و علی ابراہیم انک حمید مجید۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین۔ ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار۔ اللهم وفقنا لما تحب وترضى من القول والفعل والعمل والنية والهدي انك على كل شيء قدير۔ ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. اللهم إنا نستعينك على طاعتك، اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك. اللهم إنا نسألك تمام العافية ونسألك دوام العافية ونسألك الشكر على العافية. اللهم اقسم لنا من خشيتك ما تحول به بيننا وبين معاصيك، ومن طاعتك ما تبلغنا به جنتك، ومن اليقين ما تهون به علينا مصائب الدنيا، ومتعنا بأسماعنا وأبصارنا وقواتنا ما أحييتنا، واجعله الوارث منا، واجعل ثأرنا على من ظلمنا، وانصرنا على من عادانا، ولا تجعل مصيبتنا في ديننا، ولا تجعل الدنيا أكبر همنا، ولا مبلغ علمنا، ولا غاية رغبتنا، ولا تسلط علينا بذنوبنا من لا يخافك فينا ولا يرحمنا. اللهم اجدنا ولا تنقصنا، وأكرمنا ولا تهنا، وأعطنا ولا تحرمنا، وآثرنا ولا تؤثر علينا، وأرضنا وارض عنا، وأرضنا وارض عنا، وأرضنا وارض عنا يا أرحم الراحمين. اللهم إنا نسألك من خير ما سألك منه عبدك ونبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذك منه عبدك ونبيك محمد صلى الله عليه وسلم. ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم، وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين، امين برحمتك.